الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. محترم عزیز بھائیو، آج اللہ تعالیٰ کے فضل و کرم سے ہم 21ویں پارے کے چیدہ چیدہ زمین کا جائزہ لیں گے، جہاں 20واں پارہ ختم ہوتا ہے. تو سورہ عنکبوت جو ہے وہ جاری تھی، اور سورہ عنکبوت کا چند ابتدائی تھوڑے سے ہم نے اس کے مضامین کا جائزہ لیا تھا کہ یہ سورت جو ہے عنکبوت، اس کا جو ہے نام سمبولک نام ہے جس کے معنی ہوتے ہیں مکڑی کے، جس میں مکڑی کے جالے کا ذکر ہے اور اس کی کمزوری کا جو ہے وہ ذکر کیا گیا ہے کہ کس طرح اس کا جالے کمزور جو ہے گھر ہوتا ہے، گھروں میں سے ایک کمزور گھر ہے. تو اس کے بعد پھر جہاں سے یہ پارہ 21واں پارہ شروع ہوتا ہے، تو پھر یہاں پہ جو ہے بتایا گیا ہے کہ شروع کے اندر ہی، پارے کے شروع کے اندر توحید پر دلائل دیے گئے ہیں، اور نبی اکرم صلی اللہ علیہ وسلم پر اور آپ کی جو دعوت تھی اس پر جو اعتراض تھے ان اعتراضات کے جواب دیا گیا ہے، دعوت کے آداب بتائے گئے ہیں. اور آپ یہ دیکھتے چلے آ رہے ہیں، ہم نوٹ کر لیں کہ جگہ جا بجا جو ہے دعوت کے آداب کا خصوصی طور بتایا گیا ہے کہ بہرحال یہ دعوت بہت ہی بڑا کام ہے، بہت بڑا منصب ہے، یہ انبیاء علیہ السلام کا جو ہے وہ کام ہے، اور پھر ان کے پیرو اور ان کے پیروکار جو پیچھے آنے والے ہیں، ایسا نہ ہو کس کی اہمیت کو جو بھول جائیں. اس لیے ہر جگہ پہ، کیونکہ دعوت جہاں بھی دی جاتی ہے عام طور پر دعوت کا جو کے لیے جو ماحول ہوتا ہے عموماً سازگار نہیں ہوتا، کہ دعوت ان لوگوں کو دی جاتی ہے جو اس پیغام کے اور اس 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 اسلام کے اور اس جو بھی کی طرف جو ہے بھیجا گیا ہے نظام، اس کی مخالف ہوتے ہیں. تو میں کہ یہ مخالفت اس قدر نہ بڑھ جائے کہ آپ جو دعوت کے آداب ہیں ان کو جو بھول جائیں. اس لیے کہ پیش نظر یہ ہے، لوگوں کی خیرخواہی اور لوگوں کی بھلائی جو ہے پیش نظر ہے. اس لیے ایسا نہ ہو کہ آپ کی وجہ سے، آپ کی ذات کی وجہ سے، آپ کے ذاتی جو جذبات اور احساسات ہیں ان کی وجہ سے دعوت کو نقصان پہنچے یا لوگوں کو نقصان ہو. بے شک وہ جو ہے وہ کفر والے ہیں اور کافر ہیں اور ایمان والے نہیں ہیں اور انکار کرنے والے ہیں، لیکن بہرحال ان کا یہ حق ہے کہ ان کو دعوت جو ہے پوری کما حق جو ہے وہ پہنچنی چاہیے. اس لیے دعوت کے آداب کا تذکرہ شیئر کیا گیا ہے. پھر اس کے بعد دین میں استقامت جو ہے وہ ایک نسخہ بتایا گیا ہے کہ کون لوگ ہیں جو دین کے اوپر جو ہے وہ ثابت قدم رہیں گے. اس کے لیے فرمایا کہ جو چار جو اجزاء بتائے گئے ہیں اس کے استقامت کے، انہوں نے فرمایا کہ پہلی چیز تلاوت کلام پاک ہے، اللہ تعالیٰ کی کتاب قرآن مجید کی تلاوت ہے، لیکن تدبر اور تذکر کے ساتھ. اب تذکر اور تدبر کیا ہے؟ یہ دو اصطلاحیں آپ سنتے رہتے ہیں اکثر. تذکر یہ ہے کہ جب آپ قرآن پاک پڑھ رہے ہوں یا آپ کو سمجھ رہے ہوں یا پھر آپ اس کا ترجمہ پڑھ رہے ہوں، تو موٹی موٹی باتیں جو آپ کی سمجھ میں آ رہی ہیں ان پہ ان کی نصیحت پکڑنا. اللہ تعالیٰ کس چیز سے منع فرما رہا ہے، کیا چیز کرنے کا حکم دے رہا ہے، کیا چیز میں حلال ہے، کیا حرام ہے، کیا احکام ہے، شریعہ کام موجود ہے، یہ جو مین چیزیں ہیں، اہم چیزیں ہیں، نمایاں چیزیں ہیں، ان پہ جو ہے ان کو ان کا لے لینا، ان کو جذب کر لینا، ان کو ہضم کر لینا، یہ تذکر ہے. اور تدبر کیا ہے؟ تدبر یہ ہے کہ یہ جو اللہ تعالیٰ کے احکام ہیں ان کے اندر بڑا غور و فکر کرنا کہ ان احکامات کی جو ہے جو اپلیکیشنز ہے وہ کہاں کہاں پہ، کس طریقے سے، ان کے حکمتیں کیا ہیں ان احکامات کے اللہ تعالیٰ نے جو دی ہیں، اور پھر اس کے ساتھ مزید جو بھی چیزیں جو ہے وہ ساتھ اس کے وابستہ ہیں مسلمانوں کے ساتھ، مسلمانوں کے معاشروں کے ساتھ، وہ ساری کی ساری ان چیزوں پہ غور و فکر کرنا، ان پہ جو ہے ریسرچ کرنی، ان پہ جو ہے یہ سارے کا سارا تدبر کے اندر آتا ہے. تو تلاوت جو ہے یہ دونوں چیزوں کے ساتھ، یعنی یہ دونوں چیزیں. تو پھر تلاوت کا حق کیسے ادا ہوگا؟ تلاوت کا حق ہرگز ادا نہیں ہو سکتا کہ اگر کوئی شخص میئرلی ریڈنگ کر لے، جس قرآن کی ٹیکسٹ کو جو ہے وہ پڑھ لے. تو یہ تلاوت تو قرآن مجید کی لغت کے اعتبار سے بھی اور جو اس کا مفہوم ہے اس کے اعتبار سے بھی یہ تلاوت ہرگز نہیں ہے، یہ تو ریڈنگ ہے. تو تلاوت تو یہ ہے کہ ہم الفاظ کو پڑھنے کے ساتھ الفاظ کو سمجھ بھی رہے ہیں. تو جو وہ لوگ جو نہیں سمجھتے زبان کو، تو ان کے لیے لازمی ہے کہ وہ قرآن پاک کی ریڈنگ کے ساتھ، ان کے الفاظ اور ٹیکسٹ کو پڑھنے کے ساتھ ساتھ اس کے ترجمہ بھی پیش نظر ہو، ताकि अंदाजा हो सके कि अल्लाह ताला क्या इरशाद फरमा रहा है। तो ये फिर किसी हद तक तिलावत के जुमरे के अंदर आएगा। दूसरी चीज है नमाज के बारे में, नमाज फरमाया कि ये वो है चीज है जो बेहयाई से और बुराई से रोकती है, और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जो है हदीस मुबारक है, कई मरवी है ज़िमन में कि आप सल्लम ने फरमाया है कि जो नमाज बेहयाई और बुराई से नहीं रोकती तो दर हकीकत में उसकी नमाज नहीं है। यह एक जगह पर फरमाया कि जो नमाज बेहयाई और बुराई से नहीं रोकती दरअसल वो तो जो है उसको अल्लाह ताला से मजीद दूरी दूर करने का जो है वो बायस बनती है। फिर तीसरी चीज फरमाया कि जिक्र, अल्लाह ताला का जिक्र, उठते बैठते चलते फिरते हर सूरत के अंदर सोते हर जगह अल्लाह ताला का जिक्र, तो इससे क्या मुराद है कि अल्लाह ताला का इस्तेजार, अल्लाह ताला को हाजिर रखना अपने दिल में, अपने कल में और अपनी जिंदगी के अंदर हर चीज में, अल्लाह ताला को जो है ले आना अल्लाह ताला के नाम के साथ, अल्लाह ताला का जिक्र जो है वो चाहे सो रहे हूँ चाहे उठ रहे हूँ, रात को सोते वक्त भी और सब उठते वक्त भी और दिन के औकात भी, जहां पे जो भी आप करें तो अल्लाह ताला को लेके आना। और फिर है कि गौर व फिक्र, तो मोमिनीन जो है फरमाया कि ये जो इस दीन पे इस्तेकामत दिखाते हैं तो फिर वो गौर व फिक्र करते हैं, इन चीजों से जो है गुजर नहीं जाते, जो है सरसरी तौर पर पढ़ ली, हाँ एक बात कुरान में आ गई और पढ़ ली और उससे जो है ना आगे पास हो गया। तो अल्लाह ताला ने यहाँ पे फरमाया कि दीन में दीन के ऊपर इस्तेकामत साबित कदम रहने के ये चार जो है अज्जा हैं, और अल्लाह ताला जो है वो हमें भी इनके ऊपर जो है अमल करने की तौफीक अता फरमाए। फिर आप सलम का उम्मी होना जो बताया कि नबूवत का खुला सबूत है कि बगैर किसी मुरवज तालीम के, जो जैसे लोग दुनिया में अपने उस्ताद से और मकातब के अंदर जो है तालीम हासिल करते उससे हासिल किए बगैर कुरान जैसी मौजा किताब, मौजाना किताब का पेश करना जो है ये अल्लाह ताला की तरफ से होने का एक बय्यन सबूत है। फिर जो हिजरत का हुक्म है कि अल्लाह ताला ने इरशाद फरमाया कि जो भी सरजमीन इबादत अल्लाह की इबादत के लिए और अपने दीन को बचाने के लिए मुश्किल हो गई है वहां से हिजरत कर जाओ, और इस जिमन में अगर तुम्हें रिज का खदशा है कि तुम्हें तुम्हारे यहाँ पे माल है, तुम्हारी जायदादें हैं, तुम्हारा रिज्क है, यहाँ पे खाना पीना है, फरमाया कि तुम इसकी फिक्र ना करो। जो अल्लाह ताला कमजोर जानवरों को जब वो सुबह उठते हैं उनके पास कुछ भी नहीं होता उनको रिज्क देता है, तो यकीनी तौर पर जो है तुम अल्लाह ताला के रास्ते में निकले हो तो तुम्हें भी वो रिज्क देगा, इसकी फिक्र ना। और सूरत के आखिर में फिर फरमाया गया है कि जो लोग भी अल्लाह ताला के लिए मुजाहिदा करते हैं, मतलब है कि अल्लाह ताला के रास्ते में जिद्दोजहद करते हैं, अपने नफ्स से अपने नफ्स के खिलाफ करते हैं, शैतान के खिलाफ करते हैं, दुश्मनान दीन से करते हैं, तो अल्लाह ताला जरूर उन्हें जो है वो रास्ता दिखाता है। और अल्लाह ताला ने फिर इन्हीं लोगों को जो ये काम करेंगे, जो ये मुजाहिदा करने के रास्ते फरमाया कि उनके लिए अल्लाह ताला ने यहाँ पे हिमायत का और नुसरत का वादा फरमाया उनके। तो ये जो सूरत है ये सूरह अनकबूत जो है इसमें आजमाइश ईमान के रास्ते में लाजमी चीज है ये बताया गया है, और साथ साथ तो हिजरत की तरगीब भी दी गई है, और हिजरत के लिए जो है वो क्योंकि ये अब ऐसे मौके पे नाजिल हुई है जहां हिजरत होने वाली थी तो इसकी तरगीब मौजूद है। उसके बाद सूरह रूम है, आपको पता है कि सूरह रूम जो है ये उस वक्त नाजिल हुई, ये मुतवसित दौर था, 5 हिजरी 5 नबवी का दौर था जब ये जारी हुई। उस वक्त अहले फारस जो पर्शियन अम्पायर थी और जो रोमन अम्पायर थी ये दो बड़ी सुपर पावर थी अपने वक्त की, तो उनके जो है बड़ी घमसान की जंग हो रही थी और बड़ी डिसाइसिव किस्म की जो है वो अटैक्स एक दूसरे के ऊपर कर रहे थे कि किसी किस्म की बड़ी जो है वाजे और डिसाइसिव बर्तरी जो है या फतह जो है ले लें। तो उसमें एक मौका ऐसा आया कि फारस को अहले फारस ने जो है अहले रूम की पे जो है वो उनको शिकस्त दे दी, और जो है वो बड़े अहले मक्का जो थे इस बात पे भी बड़े बुगले बजाते थे कि देखो ये जो आज गालिब जो मगलूब हो गए हैं रोमन्स, ये भी तुम्हारी तरह जो है वो अल्लाह को मानते हैं या अल्लाह के जो है ये भी अहले किताब में से है, तुम भी इन्हीं की तरह के लोग हो और देखो जो तुम भी जो है वो हो जाओगे इसी तरीके से जो है, और हमारे जो बुत परस्त है हमारे साथ और आतिश परस्त है वो जो जो पर्शियन अम्पायर के लोग थे फारसी थे वो जो है गालिब आ गए। तो यहाँ पे अल्लाह ताला ने शुरू में जो है पेशन गोई फरमाई कि तुम देखोगे कि बहुत जल्द जो है अहले रूम अहले फारस के ऊपर गालिब आ जाएंगे, और साथ साथ जो है ये पेशन गोई भी फरमाई कि ये वो वक्त होगा जब अहले ईमान जो है अहले कुफर के ऊपर गालिब आएंगे। ये दोनों पेशन गोइयां जो है सिमल्टेनियसली जो है ये की गई हैं शुरू के अंदर, और याद रहे कि वो वक्त था जब बिल्कुल चंद लोग नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ थे, मुट्ठी मतलब उनको उंगलियों पे गिना जा सकता था, और उनपे शदीद प्रोसिक्यूशन जो है वो शुरू हो गई थी, और करीब करीब भी कोई इम्कान नहीं था कि ये मुट्ठी भर लोग जो है कुफर के निजाम के ऊपर जो उनको शिकस्त देते हैं गालिब आ जाएंगे। ये बहुत ही अनहोनी किस्म की पेशन गोई थी, लेकिन सुबहान अल्लाह कि ये अल्लाह ताला की जात बहुत बाबरकत है कि ये पेशन गोई जब ये 590 में ये सूरह नाजिल हुई, तो ये 615 ईस्वी का दौर था, और 624 ईस्वी यानी एग्जैक्टली 9 साल के बाद बदर की जो लड़ाई हुई, तो ये वही साल था 624 का जब अहले रूम ने दोबारा अहले फारस को जो है शिकस्त दे दी, और ये वही साल था जब बदर के मैदान में ईमान वाले भी गालिब आ गए जो है कुफर वालों पे और कुफारे मक्का के ऊपर। तो 10 साल के अंदर अंदर जो है ये कुरान की ये पेशन गोई मनोन जो है वो पूरी हो गई। फिर जो है वो शैतान की जमात और रहमान की जमात हक व बातिल के दरमियान जो कशमकश जो जारी है, मैं कि ये जो है उस वक्त तक जारी रहेगी जब तक अल्लाह ताला के जो है वो फैसला नहीं आ जाता। इस सूरत के अंदर में जो है इसमें सूरत के अंदर में भी रूम के अंदर भी आजमाइश का जिक्र है और हिजरत का जिक्र है, और फरमाया कि जो लोग भी इन पे अमर पैरा होकर जो अमर करेंगे इसके ऊपर, यानी वो इस ईमान के ऊपर साबित कदम रहेंगे और फिर जो है हिजरत जो है वो करेंगे, जो जो अगर जरूरत हुई तो हिजरत करेंगे, तो फिर अल्लाह ताला ने यहाँ पे उनसे जो है नुसरत का फतह और नुसरत का जो है वो वादा फरमाया है। इसके अलावा इसमें आखिरत के दलायल भी हैं, दुनिया और उखरवी कामयाबी की बशारत ही दी गई है कि बहरहाल ये जो है तुम्हें इस दुनिया के अंदर भी हासिल होगा और आखिरत में तो यकीनन चुके तुम अल्लाह ताला के रास्ते पर उसके खुशनुदी के लिए काम करे, अल्लाह ताला तुम्हें आखिरत के अंदर भी कामयाबी अता फरमाएगा। फिर इसके बाद जो है तौहीद पे आखिरत और तौहीद और आखिरत के ऊपर भी दलायल मौजूद है। इसके अलावा फिर जिस बाकी सूरतों के अंदर है अनफुसी दलायल यानी खालिक और मखलूक का फर्क भी बताया गया है कि देखो किस तरीके से खालिक और मखलूक जो है वो बराबर नहीं हो सकते, कि खालिक जो है वो तख्लीक करने वाला है और मखलूक जो है इस तरह का कोई काम नहीं कर सकती, तो क्या तुम इस पर गौर नहीं करते हो। फिर इस्लाम की दावत दी गई है कि ये इस्लाम बिल्कुल दीन फितरत है, ऐन फितरत है, लिहाजा इसकी तरफ जो आने की जो है दावत दी गई है। इंसानी नफ्सियात का जिक्र है कि मुसीबत में तो अल्लाह ताला जो है वो बड़े अल्लाह ताला की तरफ रुजू करता है, बंदा रुजू कर लेता है मुसीबत में जब पड़ती है, और जब अल्लाह ताला की तरफ से जो है रहमत नाजिल होती है उस मुसीबत को अल्लाह ताला दूर कर देता है, तो फिर इंसान जो है वो अल्लाह ताला से दूरी और शिर्क करना जो है वो शुरू कर देता है, और फिर इसके बाद शिर्क की जो है सख्त तरदीद भी की गई है, और फिर बाद में जो है फतेह बदर की बिशारत ही दी गई है और आप सल्लल्लाहु अलैहि वसल्लम को तसली भी दी गई है और मुमकिन को नताइज की जो है वो धमकी भी दी गई है कि मुजरमीन और मुमिनीन के दरमियान जो फर्क और तकाबुल मौजूद है आज किरदार की सूरत के अंदर और साफ की सूरत के अंदर, ये जो है बहरहाल ये अपनी जगह पे बड़ा वो है काबिल जिक्र है, और इन दोनों का जो अंजाम होगा वो भी जो है वो एक जैसा ना होगा। अखलाक हसना के जमन के अंदर जो है फिर ईमान अमले साले सबर मस्कीन और जतामा अहले कराबत के हकूक की अदायगी और बातिल अमाल से बचने की फिर इसमें ताकीद की गई है। उसके बाद फिर सूरह लुकमान शुरू होती है, ये भी इसी दौर के अंदर, ये भी 590 के अंदर जिसमें पिछली सूरत जो थी सूरह रूम नाजिल हुई, ये भी उस सूरत के अंदर उस वक्त नाजिल हुई है, और ये सूरत भी इल्म और हिकमत का एक अजीम खजाना है। इसमें तौहीद की सच्चाई, शिर्क की नामाकूलियत, अखलाकी अगला आला अकदार जो है उनके जो है जिक्र किया गया है, और फरमाया गया कि सबसे बड़ी हिकमत जो है वो अल्लाह ताला के लिए अल्लाह ताला का शुक्र अदा करना या जज्बा शुक्र जो है ये सबसे बड़ी जो है वो हिकमत है। इसके अंदर शुरू में जो है जब कुरान ये सूरत शुरू होती है तो उसके अंदर ही जो है कुछ किरदारों का जिक्र किया गया है जो खेल तमाशे और गाफिल करने वाली सरगर्मियों के जरिए से लोगों को कुरान से दूर करने की जो है वो कोशिश करते हैं, तो इसकी बड़ी सख्त जो है इस बात की जो है मजम्मत की गई है। इस सूरत के अंदर ये लुकमान का जो नाम है ये जार एक करेक्टर से एक अरब के अंदर एक अरब का एक किरदार था जिसके बारे में आता है कि वो नबी नहीं थे। बाज दूसरी तहकीकात में आता है कि वो कोई किसी नबी के परोकार भी नहीं थे, बल्कि अपनी फितरत सलीमा की वजह से और जो अक्ल सलीम की वजह से जो अल्लाह ताला ने अता फरमाई थी वो बड़े एक हकीम शख्स थे, और जो है उनके नाम के ऊपर ये सूरत का जो है नाम रखा गया है। और वजह यह है कि इस सूरत के अंदर उन्होंने अपने बेटे को बहुत सारी नसीहतें की हैं, और उन नसीहतों को अल्लाह ताला ने यहाँ पे जो है बयान किया है कि देखो किस तरीके से अपनी गौर व फिक्र और फितरत सलीमा से काम लेने वाला शख्स किस तरीके से अल्लाह ताला की वहदानियत को जो है वो पा लेता है, और वो किन चीजों से। और ये लुकमान की चूंकि बातें जो है अरबों के अंदर मारूफ और मशहूर थी, उसको जानते थे, और पंदे या नसाए लुकमान के हवाले से उनके पास कुछ कुछ सहायफ भी जो है मौजूद थे। तो फरमाया गया कि ये हैं वो हकीकी जो है लुकमान की नसीहतें जो उसने की हैं, और किस तरीके से वो एक अल्लाह ताला खुदा वाहिद की जो है वो बंदगी करने वाला था, और तुम किस तरीके से जो किन जो है किस तरीके से अल्लाह ताला के साथ शिर्क के अंदर जो है वो मुब्तला हो। इस सूरत के अंदर चार मरतबा हकीम का लफ्ज, हिकमत का लफ्ज जो लाया गया है, और ये जो इस बात पे शाहिद है कि अल्लाह ताला, और ये जो है इस बात पे यानी ये जो जो चार मरतबा जिक्र है ये अल्लाह ताला के लिए है कि अल्लाह ताला किस तरह हकीम है, उसकी किताब भी जो है हिकमत वाली किताब है, और फिर ये दुनिया की आजमाइश और आखरत और में जजा व सजा के निजाम, ये सारे के सारा जो अल्लाह ताला ने बनाया है ये सारे के सारा हिकमत पे मबनी है। तो ये बातें जो है इस हवाले से जो बताई गई हैं। फिर इसी तरह शुक्र का लफ्ज भी जो है तीन मरतबा इस्तेमाल हुआ है, और मैं कि एहसास शुक्र ही से तौहीद जन्म लेती है, और इसीलिए फरमाया कि जो भी शख्स शुक्र करेगा तो दरअसल वो अपने लिए ही शुक्र करेगा, तो उसी के लिए जो शुक्र जो है वो खुद इंसान के लिए अपने लिए जो है मुफीद है। और जो है हजरत लुकमान अलैहिस्सलाम ने अपने बेटे को भी शुक्र की नसीहत की, और फरमाया कि अपने मेरा भी शुक्र अदा करो और अपने माँ बाप का भी जो है वो शुक्र अदा करो। इस तरीके से जो है शुक्र को बड़े नुमाया तौर पर जो है पेश किया गया, और ये भी फरमाया कि नेक और वफादार लोग जो हैं अल्लाह ताला के वो हर हाल में अल्लाह ताला के शुक्रगुजार बंदे बनते, अल्लाह ताला के शुक्र अदा करते रहते हैं उनकी नेमतों पर जो उसने अता की है। उसके मुकाबले में वो लोग जो मुनकर हैं तो वो अल्लाह ताला का भी जो है शुक्र अदा नहीं करते, और जो है इस तरीके से वो अल्लाह ताला की दी हुई नियमतों की भी जो है वो नाशुक्री करते हैं। बहुत सारी नसीहतें हैं हजरत लुकमान की इसके अंदर जो है जो उसने अपने बेटों को किए हैं, तो उसके अंदर नसीहतों को में एक जो है चीज जिसका जिक्र किया गया है जिसमें वो आबापरस्ती से बचने की भी तलकीन की गई है, कि बल्कि आबापरस्ती से बचते हुए तौहीद का रास्ता बना जो है वो अपनाने की बात की गई है, कि अगर तुम्हारे माँ बाप मसलन अगर तुम्हारे अभी जो है वो कुफ्र और शिर्क पे कायम है उनकी बात फिर मत मानो। वह इन जहादा का अला अंतुशर का बी माँ लैसला का भी इल्मुन वला तुते हुमा, फरमाया कि अगर वो तुम्हें शिर्क पे आमादा करते हैं तो फिर तुम उनकी बात मानो न मानो, लेकिन उनके साथ हुस्ने सलूक का जामा वसाहिब हुमा फिर दुनिया, लेकिन उनके साथ रहो, उनका जो है ख्याल रखो, उनका जो है उनके साथ हुस्ने सलूक का मामला जहां तक बात है तो वो उनके साथ ऐसा ही करो, लेकिन जो हद बता दी गई है कि जब माँ बाप की बात नहीं मानती वो शिर्क है, अल्लाह ताला के साथ शरीक करने का मामला वो नहीं मानेगा। फिर जो है फरमाया कि ये जो कयामत का दिन होगा ये ऐसा दिन होगा कि ना ना बाप बेटे की तरफ से और ना बेटा बाप की तरफ से कोई बदला देगा, लिहाजा इस दुनिया के अंदर ही खुद अपना जो शख्स जो जो ईमान लाएगा जो अमल करेगा उसी को खुद ही जिम्मेदार होगा, और किसी की तरफ से कोई शख्स बदला न दे सके। यौम अल्ला यजजी वालिदुन अन वालिदिही वला मौलूदुन वजाजिन अन वालिदिही शैया, कि कोई ना बेटा बाप की तरफ ना बाप बेटे की तरफ से कोई किसी का बदला दे सकेगा। अल्लाह ताला की खालिक होने की दलीलें, आसमान किस तरीके से उसने बगैर सतूनों के बनाया, फिर फरमाया कि ये जो अल्लाह ताला के अलावा जिन दूसरों को तुम पुकारते हो मिन दूनिल्लाह, ये जो जो आए जो इस्तलाह इस्तेमाल होती है अल्लाह ताला के अलावा दूसरे जिनको तुम पुकारते हो क्या उन्होंने कोई चीज तख्लीक की है, बड़ा सा अहम सवाल किया गया है। और तख्लीक के हवाले से फिर जो है जो दलाल फरमाया कि तमाम इंसानों को पहली मरतबा तख्लीक करना और फिर उसके बाद तमाम दोनों लोगों को जो उसके बाद आने वाली दुनिया के अंदर लोगों को तख्लीक करना जो है, फिर दोबारा सिर्फ एक इंसान को बना लेने यानी तख्लीक कर देने का जो है उसके बराबर का मामला है, तो अल्लाह ताला के लिए कोई मुश्किल नहीं है कि वो खरबों अरबों खरबों इंसानों को दोबारा जो है वो उठा खड़ा करे। ये तो ऐसी है जैसे उन्होंने पहली दफा एक इंसान को बनाया है, तो ये उसके लिए कुछ मुश्किल नहीं है। तो ये यहाँ भी जो दलाल दी गए, और फिर اللہ تعالیٰ کے توحید علم پر بھی دلائل دیے کہ اللہ تعالیٰ کیسا باریک بین ہے کہ اس کائنات کے اندر کہیں پہ کوئی چیز, کوئی ذرہ, کہیں پہ کوئی رائی برابر بھی کوئی چیز موجود ہے تو اللہ تعالیٰ کے علم کے اندر وہ موجود ہے. تو یہ جو ہے بات, یہ ساری باتیں جو ہے یہ حضرت لقمان اپنے بیٹے کو جو ان کی نصیحتیں کرتے ہیں. اور جو دوسری نصیحتیں کی انہوں نے فرمایا کہ اللہ تعالیٰ کا شکر کرو, اپنے بیٹے کو کہا ہے کہ شرک نہ کرو, سارے لوگوں کے ساتھ رہو, ان کی پیروی کرو, نماز قائم کرو, نیکی کا حکم دو, برائی سے روکو. اور جو تم پہ مصیبت آئے, فرمایا کہ یہ اب پہلے وہ چیزیں تھیں جو اس کی عبادت کے معاملے میں تھی, اور پھر جو فرمایا کہ مصیبت پر جو تمہیں آئے اس کے اوپر صبر کرو, اور فرمایا کہ لوگوں کے ساتھ منہ پھلا کر بات کرنے سے اعتراض کرو, اور جس طریقے سے جو ہے یعنی غرور اور کبر اور فخر سے روکا گیا ہے, اور فرمایا اکڑ سے بھی لوگوں سے اکڑ کے بات مت کرو کہ لوگوں کو احساس ہو کہ تم بڑی چیز ہو, اس سے جو ہے بچنے کی تاکید کی گئی ہے. فرمایا کہ چال میں اپنی کے اندر اعتدال پیدا کرو. انسان کی چال جو ہوتی ہے وہ انسان کی شخصیت کا ایک پرتو اور اس کی ریفلیکشن ہوتی ہے. یہ کس قسم کی چال آپ دیکھتے ہیں کہ متکبر انسان کی چال اور ہوتی ہے اور ایک عاجز انسان کی چال ہوتی ہے. فرمایا کہ تم چال کے اندر بھی اعتدال جو ہے وہ قائم رکھو, نہ تو ایسے چلو کہ بالکل لاغر و مریل اور بیمار جو ہے لگو, اور نہ ایسے ہو کہ ایک متکبر شخص کی چال ہو, بلکہ اس کے اندر اعتدال ہو. اور پھر فرمایا کہ اپنی آواز کو پست رکھو, کہ بلند آواز جو ہے بہت زیادہ اللہ تعالیٰ کو پسند نہیں ہے. تو یہاں پہ جو ہے اس طریقے سے یہاں پہ بہت اس صورت کے اندر بھی پند و نصائح موجود ہے. اور آخر میں پھر ایک بات فرمائی گئی ہے کہ جو ہے کچھ چیزیں ایسی ہیں کہ ان کا جو ہے وہ اللہ تعالیٰ کو ان چیزوں کا علم ہے. مثلا قیامت کب واقع ہوگی, بارش کب ہوگی, کہاں ہوگی, کتنی ہوگی, ماں کے رحم میں کیا ہے, کل کوئی کیا عمل کرے گا, کس کی موت کب کہاں آئے گی, اور کون کیا کمائے گا, یہ سب جو ہے اللہ تعالیٰ کے علم کے اندر ہیں. اور جو ہے ان کے اوپر بھی اللہ تعالیٰ کی یہ جو دلیل لائی گئی ہے بطور اللہ تعالیٰ کی جو ہے وحدانیت اور توحید کے اوپر جو ہے دلیل کے طور پہ بھی لایا گیا. اس کے بعد سورہ سجدہ ہے. سورہ سجدہ بھی جو ہے اسی دور میں نازل ہوئی ہے, 4 اور 6 نبی کے درمیان میں. اور اس سورت کے اندر بھی مومنانہ کردار اور مجرمانہ کردار کی وضاحت کی گئی ہے. میں کہ قرآنی دلائل کے اوپر غور کرو, یہ جو اللہ تعالیٰ جہاں پہ دلائل دے رہے ہیں, آخرت پہ ایمان لانے کی جو ہے وہ دعوت ہے. مومن و فاسق کا مختلف انجام بتایا گیا کہ یہ دو مختلف کردار ہیں, دو مختلف طرز ہائے زندگی ہیں, لہٰذا ان کا انجام بھی جو ہے مختلف ہوگا. اور یہاں بھی مسلمانوں کو فرمایا گیا کہ چونکہ یہ ابتلاء کا جو دور کی ابتدائی دور تھا, ازمائشوں کا, میں کہ ان ازمائشوں پر جو ہے صبر کرو. اور یہاں بھی لوگوں کو پھر جو ہے اسلام کے اور لوگوں نبی اکرم صلی اللہ علیہ وسلم کے مشن کے غلبے کی جو ہے بشارت یہاں بھی دی گئی ہے. قرآن کی حقانیت کے دلائل ہیں یہاں پہ, اور اس کے اعجاز کا بیان ہے کہ فرمایا کہ اس کے نزول کا مقصد انسانوں کو ہدایت دینا ہے, اور انسان کو اللہ تعالیٰ نے بہترین ساخت پر جو ہے پیدا فرمایا ہے. یہاں پہ یہ بتایا گیا ہے اللہ تعالیٰ کی ذات کا جو ہے وہ تعارف کروایا گیا ہے. تعارف جو ہے کیسے کروایا گیا ہے, اللہ تعالیٰ کی صفات کے ذریعے سے کرایا ہے. یعنی اللہ تعالیٰ کی ذات کو ہم جو ہے نہیں جان سکتے, لیکن اللہ تعالیٰ کی جو ہے صفات کے ذریعے سے کہ کس طریقے سے وہ خالق ہے, وہ ولی ہے, وہ شفیع ہے, وہ مدبر ہے, انتظام کر رہا ہے کائنات کا. اس کے ساتھ ساتھ دلائل آخرت سے بھی دلائل دیے گئے, جزا و سزا کے تاریخی دلائل دیے گئے. اور تاریخی دلائل میں جو ہے بنی اسرائیل کی مثال جو ہے بلائی گئی ہے کہ کس طریقے سے انہوں نے صبر کیا اور تقویٰ, یہ دو چیزیں ہیں. تو اللہ تعالیٰ نے ان سے جو ہے ان کو جو ہے وہ غلبہ عطا فرمایا. اور مسلمانوں کے لیے بھی جو اس دور کے اندر ابتلاء کے دور کے اندر جو ہے پرسیکیوشن کا سامنا کر رہے تھے, ان کے لیے بھی سبق تھا کہ یہ دو چیزوں کے ساتھ تم جو ہے وہ کرو, ان کے اوپر عامل ہو. یعنی صبر کرو آزمائشوں کے اوپر, اور اللہ تعالیٰ سے جو ہے وہ ڈرتے رہو, اللہ تعالیٰ کا تقوی اختیار کرو. اس کے ساتھ ساتھ جو ہے دلائل ربوبیت بھی, اللہ تعالیٰ کے رب ہونے کے دلائل بھی دیے گئے. اور منکرین کی آخرت سے نبی اکرم صلی اللہ علیہ وسلم کو اعراض کی ہدایت کی گئی ہے کہ آپ ان کے ساتھ جو ہے وہ ان معاملات کے اوپر نہ الجھے, اور ان سے جو ہے وہ اعراض جو ہے وہ برتے. پھر موسیٰ علیہ السلام کو بنی اسرائیل کے لیے ہدایت کے لیے کتاب عطا فرمائی گئی. فرمایا کہ ان میں سے کچھ لوگوں کو امامت کے درجے پر فرائض کیا, اور انہوں نے اور اس لیے کیا کہ انہوں وہ ایمان لائے اور انہوں نے وہ صبر کیا. یہ سورہ سجدہ تھی. اس کے بعد جو ہے آج اس پارے میں جو ہے جو آخری سورت ہے وہ سورت الاحزاب ہے. اور آپ کو پتا ہے کہ یہ سورت الاحزاب بھی 5 جو ہے وہ ہجری کے اندر نازل ہوئی ہے. اور اس کے پس منظر جو ہے وہ ضروری ہے سمجھنا. اس کے پس منظر میں غزوہ احزاب ہے جو 5 ہجری میں ہوا, اس کے بعد غزوہ بنو قریظہ ہے جو بالکل متصل غزوہ احزاب کے بعد ہوا. ابھی لوگوں نے جو ہے غزوہ احزاب سے جو ہے وہ نہیں اتارے تھے تھیا کہ غزوہ بنو قریظہ کی جو ہے اللہ تعالیٰ کی طرف سے حکم دے دیا گیا, اور حضرت زینب سے نبی اکرم صلی اللہ علیہ وسلم کا نکاح ہے جو ذکادہ 5 ہجری میں ہوا. اور ان تین واقعات کے فوراً بعد جو ہے ان تینوں واقعات کی جو اوپر تبصرہ اور ان کے اوپر جو ان کے اندر جو مسائل اسلامی سوسائٹی کو نبی اکرم صلی اللہ علیہ وسلم کی تحریک درپیش تھے ان پہ پھر تبصرہ فرمایا گیا ہے. تو گویا مسلم معاشرے کی تعمیر جو ہے اس کا ایک خاص موضوع ہے ان کا, اور ان موضوعات میں جو یہ موضوع اس میں اجتماعی آداب ہیں پورے سوسائٹی کے شرعی احکام ہیں جو ہے, اور غزوات کا بیان بھی جو ہے وہ بتایا گیا ہے. شروع میں بتایا گیا 4 کام جو ہیں جن کا حکم دیا گیا ہے کہ یہ کام جو اللہ تعالیٰ کی طرف سے سعادت جو ہے وہ ملے گی اور فلاح نصیب ہوگی, اور وہ یہ کہ اللہ تعالیٰ سے ڈرتے رہو ہمیشہ ہر کام میں جو بھی کام کرو, اور کفار کے اتباع نہ کرو, اور اس کی بجائے اللہ تعالیٰ کی وہی جو ہے اس کے اتباع کرو, اور اللہ تعالیٰ کے اوپر جو ہے بھروسہ کرو. یہ باتیں جو بتائی گئی ہیں زندگی ہر گوشے میں جو ہے یہاں پہ اصلاح جو تھی ہم جوہری قسم کی جو اصلاح تھی. تو جب یہاں سے یہ وہ دور ہے جہاں پہ مسلم معاشرے کے لیے جو پرانے رسوم تھے ان کو مٹا کر نئی اسلامی رسوم و رواج کی بنا ڈالی جا رہی تھی. قوانین جو ہے دونوں قسم کے, معاشرتی بھی فوجداری بھی, اور جو ہے وہ قانون بھی جو ہے بتائے جا رہے تھے. یہاں پہ آئلی, معاشرتی, سماجی, عسکری, سیاسی اور اجتماعی مختلف قسم کے احکامات جو ہے وہ دیے گئے ہیں. فرمایا کہ نہایت مشکل حالات کے اندر جس طریقے سے آج کل تم لوگوں کو سامنا ہے, یعنی اندرونی دشمن بھی اور بیرونی دشمن بھی جو ہے اپنی چالیں چل رہے ہیں, اور مسلمان سوسائٹی جو ہے اپنی تعمیر کے دور سے بھی گزر رہی ہے, فرمایا کہ ان تمام حالات کے اندر اللہ تعالیٰ پہ بھروسہ اور توکل جو ہے تمہارا سب سے بڑا ہتھیار ہونا چاہیے. تو اس میں یقینی طور پر یہ منع نہیں کیا گیا کہ نبی اکرم صلی اللہ علیہ وسلم کی پلاننگ, آپ کا عمل, آپ کے مختلف جو ہے مشاورت کے ذریعے سے مختلف جو ہے آپ امور سر انجام دے رہے تھے, ان کی میں سے کسی کی جو ہے وہ نفی نہیں کی گئی, ان کو جاری رکھنے, لیکن ساتھ ساتھ جو ہے ان کے ساتھ ساتھ اللہ تعالیٰ پہ توکل کا جو ہے خاص طور پہ مطالبہ کیا گیا ہے کہ یہ ایک لازمی چیز ہے. پھر میں عوام الناس کے لیے سیاسی احکام بھی یہاں بیان کیے گئے, اور میں کہا کہ منافق اور کافر لیڈروں کی جو ہے یہ جو ہے پیروی نہ کرو, جو خاص طور پہ دوغلے اور منافق کردار ہیں, جو ہے دوہرے کردار ہیں کے لیڈر ہیں ان کی بھی, اور وہ کے لیڈر بھی جو کفر کے اوپر قائم ہیں, ان میں سے کسی کی جو ہے وہ بات جو ہے ان کے پیروی نہ کرو, فالو نہ کرو. 3 آیات میں امانت کا ذکر کیا گیا ہے اس سورت کے اندر, اور پھر جو ہے اس امانت کے حوالے سے امانت کی ذمہ داریوں کا مقصد بتایا گیا ہے کہ اللہ تعالیٰ اس طریقے سے امانت کو پورے کرنے والے جو لوگ ہیں, جو سچے ہیں, جو حق کے لیے کھڑے ہونے والے ہیں, اور جو اس امانت کا جو حق ادا کر رہے ہیں, اللہ تعالیٰ ان کو ان کی سچائی پہ قائم رہنے کا اور اس امانت کو پورا کرنے کا جو ہے وہ اجر عطا کرے, اور اس کے مقابلے میں جو دوسرے کافر ہیں اور جو بالکل دوسرا کردار ہے جو ہے وہ سچ کے مقابلے میں جو ہے کفر کے نظام پہ قائم ہے, اور اس کے لیے جدوجہد کر رہے ہیں, اللہ تعالیٰ ان کو جو ہے عذاب سے دوچار کرے. منافقین کی اظہار رسانیوں کا ذکر ہے کہ آپ صلی اللہ علیہ وسلم کو اذیت پہنچانے والے جو ہے, فرمایا کہ اللہ ان پر دنیا اور آخرت میں اللہ تعالیٰ نے لعنت فرمائی ہے, جو بھی لوگ جو ہے منافقین کو ایسا جو اظہار رسانی جس طریقے سے نبی وسلم کو ایذائیں پہنچا رہے ہیں اور تکلیف دے رہے ہیں. اور پھر مسلمانوں کے ایک سبق اور ایک بات بتائی گئی ہے کہ تم بنی اسرائیل کی طرح اپنے رسول صلی اللہ علیہ وسلم کو جو ہے تم اس طریقے سے کوئی ایسی باتیں مت جو ہے کیا کرو جس طرح ان کو جو ہے تکلیف ہو. پھر اس کے بعد جو ہے بہت سارے دوسرے آئلی قوانین بتائے گئی ہے, پردے کے احکام بتائے گئے ہیں, میں کہ آئلی گھر کے قوانین کے اندر سادگی بہت ضروری ہے. معاشرتی احکام بتائے گئے ہیں, معاشرتی کام کے اندر میں کہ جلباب کا استعمال, یعنی ایک بڑی چادر, جب عورتیں گھر سے نکلے تو بڑی چادر کا استعمال کریں. گھر میں پردے کے احکامات جو ہیں ان کے بارے میں جو دوسرا درجہ ہے جس کا ہم نے پچھلے سورہ نور کے اندر بھی ذکر کیا تھا, ان میں اس کا جو تذکرہ ہے. پھر میں گیا کہ اگر عورتیں جو ہے وہ سے کچھ چیز مانگنی ہو घर के अंदर जो होते मौजूद हैं, तो फिर उनके पीछे से, दरवाजे के पीछे से, पर्दे के पीछे से जो मांगे, यानी गोया आजादाना इख्तलात की जो है वो नफी की गई है। फिर औरतों को कहा कि वो दबी जबान में जो है वो गुफ्तगू ना करें। फिर फरमाया कि घरों में, लोगों के घरों में इजाजत के बगैर जो है वो दाखिल ना हुआ करें। और ये भी एक जो है आप कह लें कि मुआशरती अहकाम में से एक हुक्म था कि दावत पे, किसी की दावत पे बगैर जो है उसकी दावत के, किसी के खाने की दावत के ऊपर जो है वो ना चले जाएं। फिर समाजी काम भी साथ साथ जो है इनमें बहुत सारे बताए गए हैं कि समाजी काम में आपको पता है कि जिहार है, जैसे अपनी बीवी को माँ जैसा कह देना, मुतबन्ना है जैसे मुंह बोला बेटा है, मुंह बोला बेटे के लिए फरमाया कि ये मुंह बोला बेटा हकीकी बेटा नहीं होता है, उसके लिए फरमाया गया कि उसको अपने बापों के नाम की नस्बत से, उसके जो असल बाप है उसके नाम की नस्बत से उसे जो है याद किया जाए, या उसकी वल्दियत जो है उसी हवाले से पहचानी जाए। ये मुतबन्ना का जो असूल जो है, जो वहां पे जो राज था वहां पे खत्म कर दिया गया। और नबी फरमाया कि अपने मुतबन्ना की मुतल्लका बीवी जो है वो ज़ैनब से निकाह करें, जिसके ऊपर मुशरिकीन ने इंतहाई जो है वो शोर किया। नबी अकरम को बड़ी जो है कि हेजिटेशन थी इसमें जो है निकाह करने में, लेकिन ये अल्लाह ताला का हुक्म था कि आप जो है इस पे अमल करके ही इस रिवायत को जो है वो खत्म कर सकते हैं। तो ये जो है, इसलिए जो है ये समाजी अदल के लिए बहुत जरूरी था, और समाजी अदल के लिए रिश्तेदारी का तयन बहुत जरूरी था कि ऐसा ना हो कि मुतमन्ना बेटा जो है वो रिश्तेदारी के अंदर शामिल हो जाए और फिर जो है उसकी जो है वो बिल्कुल नफी कर दी गई है। और बहुत ही, इसलिए आप देख रहे हैं कि बहुत वाज तौर पर ये अहकाम बताए गए, मुनाफिकीन के किरदार पर रोशनी डाली गई है, बनू कुरैज़ा के अंजाम का तज़किरा किया गया है, किस तरीके से अल्लाह ताला ने उनको नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम आपके साथियों के हाथों उनकी अहद शिकनी की सजा जो है वो सुनाई गई है, और ये सजा उनको बिल्कुल उनके बितौरात के मुताबिक भी थी। और फिर अमानत का मकसद भी बताया गया है कि अल्लाह ताला उनको लोगों को जो है वो जजा दे, अता करे जो इसको पूरा करने वाला है। फिर यहाँ पे आखिर में एक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जात जो है उसके बारे में तबसरा मौजूद है, जो हम अक्सर सुनते रहते हैं कि किस तरीके से नबी अकरम की जात इनफरादी तौर पर भी और इज्तिमाई तौर पर भी तमाम दुनिया के इंसानों के लिए एक कामिल नमूना है, इनफरादी तौर पर हर शख्स के लिए और इज्तिमाई तौर पर जो तारीख इंसानी का अजीम तरीन और हमागीर इनकलाब बरपा हुआ है उसके तौर पर भी आपकी जात जो है वो जो है नमूना है। लेकिन एक बात जरूर जहन में रहे कि जहां पे अल्लाह ताला ने ये फरमाया है कि तुम्हारे लिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के अंदर बेहतरीन नमूना है, तो वो पस मंजर कभी नहीं बोलना चाहिए कि आप खंदक के जो है, ये वहां पे उतरी है कि आप खंदक के अंदर जो है लोगों के साथ भूखे पेट हो, आपने पत्थर पे बांध रखे हैं दो अपने जो है वो शिकम मुबारक पर, ये हालत जो है वो भूख से हालत ये हो चली थी और लोगों ने इसी तरह, तो उन हालात में आप कुदाल लेके खुदाई कर रहे हैं, पत्थर तोड़ रहे हैं अंदर आप जो है, और फिर ये जो है आयत जिसका हम तذکرہ कर रहे हैं ये उतरी है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए तुम्हारे अंदर बेहतरीन नमूना है। हम जिन बेहतरीन नमूनों को तलाश करते हैं उनकी बजाय इसको तलाश करें कि ये सूरत जो है, ये आयत किस पस मंजर में उतरी है, आपने दीन की जद्दोजहद के लिए क्या जद्दोजहद कर रहे थे जब कहा गया कि ये है सीरत आप सल्लल्लाहु अलैहि वसल्लम की जिसमें तुम्हारे लिए बेहतरीन नमूना है। जब एक शख्स ने कहा कि या रसूल अल्लाह मैं भूख से बुरा हाल हो गया, 3 दिन से कुछ नहीं खाया और मेरे पेट के ऊपर जो है मैंने पत्थर बांध रखा है ताकि पेट जो है उसको कुछ महसूस हो, ऐसा एहसास हो, पेट साथ लग गया, चिपक गया है कि कुछ एहसास हो कि जो है मैंने मुझे मेरे पेट को साथ मैंने मेरे कुछ पेट में है, तो नबी सल्लम ने अपना जो है पल्लू अपना जो है उठा दिया और फरमाया कि देखो मैंने 2 पत्थर बांध रखे। मेरे अजीज भाइयों, जब उसवे हसना की बात होती है तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का इस उसवे हसना को कभी ना भूलना चाहिए जो इस बात पे मुहित है कि आपने पहले दिन से लेकर जबकि ऊपर नाजिल वही नाजिल हुई और आखिरी सांस तक इस दीन की सरबुलंदी, इसको जदोजहद, इसके लिए जदोजहद और इसको बाला और गालिब और बाला दस्त करने के लिए आपने एक लम्हे का कोई तवक्कुफ नहीं किया। इस उसवे की बात हो रही है, इस उसवे के ऊपर गौर करना चाहिए। मैं और आप कितने इस उसवे के ऊपर जो है अमल कर रहे हैं। अल्लाह ताला हमें सही मानों के अंदर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के मुकम्मल उसवे हुस्ना की पैरवी की तौफीक अता फरमाए। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। जज़ाकुमुल्लाह।